ان مجالس کے لیے موضوع بیان قرار دیا گیا ہے اصول دین، اور کیونکہ پانچ مجلسیں ہیں اور اصول دین پانچ ہیں، لہذا ہر دن ایک اصول کا بیان ہونا ہے. تو حقیقت میں یہ ایک موضوع نہیں ہے بلکہ پانچ موضوع ہیں پانچ دن کے لیے، لہذا اس میں ہر دن کے متعلق آیت اس موضوع سے مناسبت رکھنے والی الگ ہوگی. اور سبھی کو معلوم ہے کہ اصول دین میں پہلی چیز توحید ہے، تو اس کے لیے میں نے اس آیت کو منتخب کیا کیونکہ توحید اس کا نام ہے اصول دین میں. وہ توحید ہی فقط نہیں ہے کیونکہ توحید کے معنی تو ایک ماننا، مگر توحید میں جن چیزوں کو ماننا ہوتا ہے وہ فقط یہ نہیں ہے کہ وہ ایک ہے. یہ ایک ہونا تو ایک بات ہے توحید کی. تو اب حقیقت یہ ہے کہ توحید سرخی ہے پورے مضمون کی. جس میں سب سے پہلی منزل تو وجود خدا کی ہے. ظاہر ہے کہ جتنے بھی توحید سے متعلق مسائل ہو سکتے ہیں وہ سب مبنی ہیں وجود الہی کے ماننے پر. جو شخص خدا کو مانتا ہی نہیں ہے اس کو ایک کیوں کر مل لائیے گا؟ وہ تو جب خدا ہے تو پھر دوسری منزل یہ ہے کہ وہ ایک ہے. تو اس لیے توحید میں سب سے پہلی بات جو ہے وہ وجود باری ہے، اور اسی لیے توحید کا موضوع عوام کے زبان میں بیان کرنا بہت مشکل ہو گیا ہے کیونکہ وہ خالص ایک فلسفی محاذ ہے وجود خدا کا مسئلہ. تو ظاہر ہے کہ مجھے مدرسے میں طلاب کے سامنے تو تقریر کرنا نہیں ہے، مجھے تو مجلس میں ہر قطع ذہنی کے افراد کے لیے تقریر کرنا. لہذا وہ سب ارسطو اور افلاطون کی زبان میں اس کو پیش کرنا تو غلط بات ہے. قرآن مجید کیونکہ صرف فلسفیوں کے لیے نہیں اترا تھا، لہذا قرآن نے بھی وجود خدا کے ثبوت میں دور و تسلسل کے چکروں سے کام نہیں لیا ہے. جو فلاسفہ کے راستے بلکہ ان ذریعے سے کام لیا ہے کہ جو ہر قطعے ذہنی کا انسان اس کو اپنی زبان میں کر سکے اور ہر ایک کو اس کی زبان میں بتایا جا سکے. تو اب یہ آیت جو ہے یہ اسی پہلی منزل سے متعلق ہے. ارشاد ہوا ہے کہ ہم اپنی نشانیاں ان کے سامنے پیش کرتے ہیں آپا کے کائنات میں اور خود ان کے نصیب میں. نشانیوں کا مطلب ہے دلائل وجود, یعنی اپنی ہستی کا تعارف وہ اس زبان میں کرا رہا ہے کہ تم ہماری نشانیاں دیکھو. آپا کے کائنات میں اور خود اپنے نفوس کے اندر, اب جو بحث, اور ظاہر ہے کہ مجھے تو پورا موضوع ایک دن میں عرض کرنا ہے. کل تو توحید کا حصہ نہیں ہوگا, عدل کا حصہ ہوگا, لہذا جتنے بھی متعلقہ ضروری مباحث ہیں اس سرخی کے تحت میں ان سبھی کو پیش کرنا ہے. تو اب وہ پہلا مسئلہ وجود خالق ہے, وہ پوری مجلس کا موضوع نہیں ہے, اس کا ایک وقت کا جز جس کے بعد گنجائش اور بھی متعلقہ مسائل کے بیان کی ہو, اتنا جز ہے جو ہے اتنے وقت میں اس مرحلے کو طے کرنا ہے. تو فلسفے کی زبان تو بدلتی رہی ہے ہر دور میں. اس زمانے میں یہی وجود خدا کا مسئلہ, اسے پوری مجلس کا موضوع بنایا گیا ان لفظوں میں, جس سے معلوم ہوتا ہے کہ یہ کوئی اور بات ہے کہ وجود کائنات حادثہ ہے یا منصوبہ. یہ سرخی, یہ عنوان مجھے دیا گیا تھا فیض آباد میں انجمن قیام اسلام کی مجلس میں, کہ وجود کائنات حادثہ ہے یا منصوبہ. تو لوگ سمجھ رہے تھے بڑا نیا موضوع. میں نے شروع کرتے وقت کہا کہ ہے یہی یہ پرانا موضوع وجود خدا کا, لفظ نہیں ہے. وجود کائنات حادثہ ہے یعنی خدا کا انکار, اور منصوبہ ہے یعنی خدا کا اقرار. تو اب انہیں لفظوں کو لے کے زیادہ آسان ہے کہ میں اپنے بیان کو آگے بڑھاؤں. میں کہتا ہوں کہ آسان صورت اس کے سمجھنے کے لیے ہے کہ ہم اپنے ذہن کی گہرائیوں میں غور کریں کہ حادثے اور منصوبے کا کوئی معیار ہے ہمارے ذہن میں. کون بات وہ ہوگی جسے ہم حادثہ سمجھیں, اور کون بات وہ ہوگی جسے منصوبہ سمجھیں؟ زمین کے اندر سے پتھر برآمد ہوتے ہیں, کہیں خاص پتھر جو قیمتی ہیں, کہیں معمولی پتھر. تو وہ کسی شکل کے تحت میں ضرور آتے ہیں, کوئی گول ہوگا, کوئی لمبا ہوگا, کوئی چوڑا ہوگا, ریاضی کے تحت میں کسی نہ کسی شکل کے تحت میں ضرور آتے ہیں. مگر کوئی نہیں یہ سمجھتا کہ ان پتھروں کو اس شکل میں بنا کر کسی نے زمین کے اندر رکھ دیا ہے. سب سمجھتے ہیں کہ زمین کے اندر پتھر پیدا ہوتے ہیں, یہ خاصیت ہے زمین کی, اور وہ اتفاق سے یہ اس شکل کا ہو گیا, وہ اس شکل کا ہو گیا, وہ اس شکل کا ہو گیا. تو ان شکلوں کو آپ نے حادثہ قرار دیا, اور جب इसी जमीन के अंदर चमचे निकलने लगे, पत्थर से बने हुए पतीलियां निकलने लगी, पलेटे निकलने लगी, कश्तरियां निकलने लगी, तो आपने उससे दौर अजरी का पता लगाया। एक जमाना था जब अपराध इंसानी पत्थरों से अपने जरूरियात पूरे करते थे, और ये चीजें उस दौर की यादगार है, तारीख के पूरे दौर की बुनियाद इन पत्थरों से देखने पर हो गई। यहाँ आपके बहन ने क्यों न कहा कि जैसे वो गोल पत्थर निकले थे, जैसे वो लंबे पत्थर निकले थे, वैसे ही इत्तिफाक से ये तस्वीरें हो गई, ये तस्करियां हो गई, ये पलटे हो गई। जी नहीं, इसके माने ये है कि उन शक्लों को आपने इत्तिफाक कहा, हादिसा समझे, और इन तस्करियों पलटे इन सबको आप मंसूबा समझे। हालांकि बनाने वाला इनका भी सामने नहीं, वो सब आदमी कहाँ है आपके सामने जिन्होंने इसका इस्तेमाल किया था। तुम्हारी भी था आदमी उनका जिक्र, और ये तारीख का दौर था, आपने पूरे दौरे तारीख की तकनीक की, उसकी तस्कील की, फिर आसार एजरिया में इन चीजों के वजूद से तो मालूम हुआ कि जहन में आपके कोई मेयार है, कि किसी चीज को आप हादिसा कहें और किसी चीज को मंसूबा समझें। हर एक जानता है कि दीवाना अपने जोश जुनून में बाद वक्त बहुत जोश व खरोश से तकरीर करता है, मगर आप उस तकरीर को सुनकर समझते हैं कि जुनून की बकवास है, हालांकि जितनी लफ्ज से लफ्ज मिली हुई है, जुमले से जुमला चाना मिलाए हैं, मगर उस तकरीर को आप दीवाने की बकवास समझते हैं। और एक मुकर्रर के यहाँ जो खतीब है उसी तरह जुमले मिले हमें, उसी तरह लफ्ज मुरक्कब हैं, और उसे आप खतीब की हुनर आपरी नहीं समझते हैं। या फिर उसे तो आप लाशूरी हादिसा समझते हैं, और इसे तो शूरी मंसूबा करार देते हैं। कुछ और होगा, कोई कहे तो उसके मुताबिक हमें मालूम है तो दीवाना है, लिहाजा उसकी तकरीर को अव्वल तो पैदाइशी दीवाना हो तो और बात, लेकिन अगर दीवानगी आर्जी है तो इसी को किसी वक्त आप बाशूर समझते थे, उस वक्त भी यही बातें करता था, और किसी वक्त से आपने पतवा दीवानगी का लगा दिया। अरे आपने न कही डॉक्टरों ने, पहले तो आपने लगाया, सबसे डॉक्टर के पास ले गए, वरना डॉक्टर को खबर ही तो होती, पहले घर वालों ने फतवा लगाया, सब ले गए डॉक्टर के यहाँ, तो वही आदमी था उस वक्त आप मुझे उसकी बातों को मंसूबा समझते थे, फिर उसकी बातों को हादिसा समझते थे, अब फर्ज कीजिए किसी इलाज से फिर वो ठीक हुआ, तो कोई वक्त हुआ कि उसी आदमी की बातों को फिर आप शूरी समझने लगे।
तो कोई ना कोई सबसे पास ही लाते जहन में है, शूर ओला शूर के दरमियान कोई न कोई हादसे फासिल है, हादसे और मंसूबे के दरमियान बस अपने जहन के इस गुमशुदा मेवार को ढूंढ दीजिए जब आखिर मेवार का है, जिसकी बिना पर हमने उसको हादसा कहा और इसे मंसूबा समझे। तो बस मेरी जो समझ में आया है मेवार मैं पेश करता हूँ, उसके बाद अनेक को हक है कि उसको गौर करें कि सही है या नहीं। कि जनाब कैसे एक मेयार वो ये कि जब चीज जरूरियात के तनासुब से हो, नजर तरतीब बहस के बारे मकासिद बाज जाती हो, तो उसे आप मंसूबा कहेंगे। और अगर बेनजमी और बेतरतीबी नजर आए तो उसे आप आदिशा कहेंगे। बस मैंने कर किया कि यही जुज मौजू मजलिस नहीं है, ये जुज है एक मौजू मजलिस का। तो अब मैं कहता हूँ इसी मेयार का कायनात को देख लीजिए, अगर कायनात में बदनज़मी और बेतरतीबी भी नजर आए तो हादसा समझिए, अगर मकासिद के साथ तनासुब नजर आए तो मंसूबा समझिए। अल्लाह दीजिए अल्लाह। अब ये तो फिर पूरी साइंस इसके तहत में आ जाती है। साइंस नाम है नज्म कायनात के समझने का और मकासिद से उसके तनासुब का। मगर जाहिर है कि मैं साइंस का आदमी भी नहीं हूँ और जो इस्तेलाहात मालूम है वो भी नहीं इस्तेमाल करता, लिहाजा सादा लफ्जों में एक मोटी सी चीज के जनाब हवा है पानी है वो अनाते हैं अदा जो कहलाते हैं थे, और अब तो कितने ही अनासिर हो गए हैं। बहरहाल मेरा काम इतने ही से चल जाएगा, क्या बात मुलाजा फरमाइए कि दुनिया में सबसे ज्यादा हवा मौजूद कि कोई जगह उससे खाली नहीं। आप हवा से भागना चाहें तब भी हवा आपका साथ न छोड़े। अब वो साइंस की तरकीबों से खाली कीजिए हवा से, वो और बात, वरना है वो सभी तौर पर हर जगह मौजूद। और फिर इंसान या हैवान उसमें कोई फर्क नहीं कि उसके हुसूल के लिए न ढोल की जरूरत न रस्सी की, यही सांस की आवाज़ शुद्ध, यही जो जिंदगी जिसका नाम है, यही एक सांस आई तो काले हवा को गुजर किया, एक सांस गई तो फासिद हवा का इतवाज किया। बात क्या है कि यह ऐसी जरूरत हयात है कि तलाश और जस्तजू का तहम्मुल नहीं कर सकती। जब तक तलाश कीजिएगा जराए मुहैया कीजिएगा जिंदगी खत्म हो जाएगी, लिहाजा जरूरत हयात को दूसरे हयात बना दिया। नफस की आमद शुद्ध यही उस जरूरत की तकनील है और यही जुज़ हयात है। और दूसरे नंबर पर पानी है तो उसी दूसरे नंबर पर मकदार में उसकी तकलीफ भी हुई। ہے ہر جگہ پانی موجود مگر کہیں قریب کہیں دور, محتاج ہے ذرائع, کہیں یہ دور رسی کی ضرورت, کہیں یہ چشمے تک جانے کی ضرورت, ذرائع کی احتیاط قرار دے دی, اس لیے کہ جتنی دیر بغیر پانی کے زندہ رہ سکتا ہے اتنی دیر بغیر ہوا کے زندہ نہیں رکھ سکتا, لہذا اس کی تخلیق بھی دوسرے نمبر پر تھی. تیسرے درجے پر غذا کے مواد, کیونکہ جتنی دیر بغیر پانی کے زندہ رہ سکتا ہے اتنی دیر اس سے زیادہ بغیر غذا کے زندہ رہ سکتا ہے, لہذا غذا کو سبیل المیاد عمل کا محتاج بنا دیا. جانے کارساز قدرت جو ہے وہ قوت عمل کو سلبی نہیں کرنا چاہتا, وہ قوت عمل کو پورا نہیں کرنا چاہتا. کھوڑی کی عادت نہیں ڈالنا چاہتا کہ بس آپ کا ہاتھ رکھے در کے رہو, ایسا ہوگا جیسے ہوا خود سے آ جاتی ہے ویسے پانی بھی خود سے آ جاتا ہے, غذا بھی خود سے آ جاتی ہے, تو تمہیں ہاتھوں کا ہے کہ دیے نہیں, جتنی قوت تمہاری زندگی وفا نہیں کر سکتی اتنا ہم تک پورا کریں گے, جتنا تم اپنے عمل جس کو جو ہے تو حاصل کر سکتے اتنا خود محنت کرو, طاقت کا ہے کہ یہ دی گئی. تو معلومات کہ ہر چیز میں لحاظ تناسب ضرورت اور ہماری ضرورتوں کا لحاظ وہ کر رہا ہے جسے خود کوئی ضرورت ہے. چلا دیکھیے والا نام چلنا نام سفل ہے یہی ہے جس کو آیات کہا گیا دلائل قدرت. اب اس دلائل قدرت میں عوام کے لحاظ سے سچی چیزیں بھی ہیں اور سائنسدانوں کے لحاظ سے باریک سے باریک جو پہلو ہیں کائنات کے وہ بھی ہیں. اسی کو ایک عام آدمی بھی سمجھ سکتا ہے, ایک بوڑھیا اپنے چرخے سے اللہ کے وجود کو ثابت کرتی ہے, اس سے پوچھا کسی نے کہ تم نے خدا کو کیوں کر پہچانا, اس نے کہا میں نے اپنے چرخے سے پہچانا, انہوں نے کہا یہ کیا کر, وہ چرخہ چلا رہی تھی اس نے ہاتھ روک لیا, کہا دیکھو میں جب تک چلا رہی تھی چل رہا تھا, ادھر ہاتھ روک لیا ادھر یہ رک گیا, تو اتنا سا چرخا تو بغیر میں نے چلائے چلتا نہیں, تو یہ پوری کائنات یہ بغیر کسی مدبر کا دیا میں اپنی زبان میں کہہ رہا ہوں. تو یہی راستہ قرآن نے اختیار کیا ہے اور یہی راستہ رہنمایان دین نے جو اس کی طرف کے جوجے ہوئے تھے انہوں نے بھی اختیار کیا, ہر ایک کو اس کے معیار سبا کے مطابق آیت الہی کی طرف توجہ دلائی, حقیقت ایک ہے نوعیت آیت کی بہ اعتبار سب کے ذہن بدلتی ہے. کوئی جنگلی عرب آیا تو اس سے یہ کہا, اس نے کہا خدا کو کیوں کر پہچانے کے ہے, آپ نے فرمایا کہ البارۃ تدل علی البعیر والروضۃ تدل علی الحمیر وآثار القدم علی المسیر, یہ سب ان کے فن تھے, پہلائی عرب تھے ऊँटों और चलों पर सफर किया करते थे। खिलाफा चिनाती उनका हुनर था, नक्श कदम को देख के पहचानते थे कि कौन किधर गया, और इसी नक्श कदम से तो उन्होंने कभी को काम लिया था। और कितने सही रहनुमाई उनके माहरी ने पढ़ने की, जहाँ पढ़ते चले थे वहाँ से नक्श कदम देखते हुए चले गए, और बराबर आखिर तक दो मुख्तलिफ नक्श कदम पहचानते रहे। और ले जाकर घर के दरवाजे पर खड़ा कर दिया कि भाई यहाँ से आगे नहीं बढ़े। अब ये उन्होंने अपना होना दिखलाया, सही रहनुमाई कर दी, मगर अब ये कुदरत का इंतजाम था, कुदरत का इंतजाम था कि उसे राज रखना था। अगर ये इनकी खिलाफत शिनात आई कामयाब हो जाती तो गोया अल्लाह अपने मंसूबे में शिकस्त खा गया। लिहाजा कुदरत ने अनकबूत बकरी को हुक्म दे दिया था, उसने जाला बुन तान दिया था, कबूतर को हुक्म दे दिया था, उसने अंडे दे दिए थे, वो माहरी ने फन सीखते रहे कि यहाँ से आगे नहीं बढ़े, और वो सब के सब जो इनके फन पर भरोसा करके इन्हें लाए थे, उन्होंने देख के कहा अरे अहमक है, फिर रकूम है, अरे ये मकड़ी का जाला तो बरसों से लगा हुआ है, एक ने उनमें से कहा कि मिला देते पैगंबर के पहले से जो यहाँ लगा हुआ है, फल उनका शिकस्त खा गया, अल्लाह की समझदारी कामयाब हो गई। पहलू पर तवज्जो दिलाऊंगा कि बिस्तर पर वाकया यह है कि पैगंबर नहीं थे रात भर, मगर अल्लाह अपने इंतजाम से रात भर समझाता रहा कि पैगंबर है। रात के अंदर पैगंबर थे, और अल्लाह ने अपने इंतजाम से यह समझाया तो नहीं है, तो यही हम करें तो दुनिया तकिया कहेगी। पढ़ने अरब को कमाल हासिल था, तो बस वो सहरा नशीन बद्दू था, वो खुदा को समझना चाहता था जिसे अरस्तू नहीं समझ सका, अफलातू नहीं समझ सका। वो कह रहा था आप मुझे बताइए खुदा क्यों करें, आपने फरमाया भाई किसी रास्ते से जाते हो वहाँ जिस जानवर की उंगलियाँ पकड़ी हुई हैं तो जानवर को तुमने नहीं देखा, मगर समझ लेते हो कि खुला जानवर इधर से गुजरा है, और नक्श कदम देखते हो हालांकि चलने वाले को नहीं देखा, मगर नक्श कदम से पता लगाते हो है कि कौन किस कबीले का आदमी गया है, यहाँ सब पता दे देते थे, तो फिर इतने इतने असर से तुम सबक का पता लगा लेते हो, और ये इतना दूरी जमीन इतना बड़ा आसमान, और तुम फिर उसके पैदा करने वाले को पता नहीं लगा सकते। तो उसके मेरे सभा के मुताबिक मैंने एक दिन कहा था मुमकिन है चली गई, मेरी उनको नया नहीं असले इन सत्यत के मुताबिक होता है, जब से उसके मसाइल लिखे जाने लगते हैं वो इल्म नया हो जाता है, तो एक आलिम नफ्सियात आ गया, उसने पूछा खुदा को क्यों कर पहचाना, अब वह नमीनिया है न नक्श कदम है, चीज वही है जरूरी है माया के ना हम अपनी निशानियाँ दिखाते हैं, मगर अब इसे क्यों कर कहा जा रहा है, इससे कहा जा रहा है كرفت ربي بفصل الأذان من نغضي الهمم ما إني أكني الله خطوط أنا مضبوط إرادة وتتوب جانب
یہ اس کو پورے ایک دنیا بدل دی. اب دنیا وہ مادیت والی نہیں رہی, زمین پر نقش قدم والی. اب یہ انسان کے نفس کے اندر کے ارادوں کے مطابق ارادات کا ہونا اس کی دنیا ہو گئی, اور اس کے بعد ایک اور آیا تو اس کے تجربات حیات سے اسے بتایا, تجربات حیات کو سامنے لا کر اس کے خود نفس کی گہرائیوں سے اسے محسوس کرایا, وہ بھی نفسیات سے متعلق مگر ذرا زیادہ گہری نفسیات کی منزل ہے. تو اس سے کہا کبھی ایسا بھی اتفاق ہوا ہے کہ تم نے دریا کا سفر کیا؟ معلوم تھا تاجر ہے, تاجر زمانے میں دریائی سفر کیا کرتے تھے. آپ نے کہا کہ سفر دریا بھی کیا ہے؟ میں کہا جی ہاں بہت جفا کیا. رام نے کہا جب بہت دفعہ کیا تو ایسا بھی ہوا ہے کہ طوفان آیا؟ اس نے کہا جی ہاں طوفان بھی آیا. آپ نے فرمایا کہ اس طوفان کی منزل میں ایسا بھی ہوا کہ جہاز ٹوٹ گیا, کشتی ٹوٹ گئی. اس نے کہا جی ایسا بھی ہوا. کہا یہ بھی ہوا کہ ایک ہفتے کا بیٹھے تو جا رہے ہو, نہ سامنے کوئی ساحل نظر آتا ہو نہ سامنے کوئی درخت نظر آتا ہو. کہا جی ہوا تو ایسا بھی ہے. آپ نے فرمایا سچ بتاؤ, اس وقت وہ ذہن میں تھا کہ کوئی مجھے بتا سکتا ہے بنا دیجیے بنانا. کوئی زیادہ فلسفی آ گیا, اور فلسفی ہے وہ آیا ہے میں تو آج بحث کروں گا اور کافی مجھے بحث کرنا ہے. اور وجود ہے خدا, منکر ہے خدا. اب میں بس ایک سوال کا میرے جواب دے دو پھر بحث شروع ہوگی. کچھ آپ حضرت کے اصحاب اس کے تعلقات دوست کرتے تھے, وہ اپنے ساتھ لائے تھے, انہیں کے ساتھ وہ آیا تھا. معلوم ہو گیا تھا کہ اسی پہ بحث ہے. ہاں میں ایک سوال میں کرتا ہوں, اس کا جواب دے دو پھر بحث آگے رہے گی. آپ نے فرمایا یہ بتاؤ کہ تم ہو یا نہیں؟ اس نے کہا ظاہر ہے میں ہوں. آپ نے فرمایا کہ اگر ہو تو یہ بتاؤ کہ تم نے خود اپنے کو پیدا کیا یا کسی اور نے؟ پہلے یہ بہت سوال گزرا گہرا تھا, میں نے بیچ میں سے عرض کر دیا تھا میں کہ کر ہی دوں. اس نے کہا ہوں. آپ نے فرمایا تم ہو بعد اس کے پہلے بھی تھے یا ہو جب سے پہلے نہ تھے؟ اس نے کہا کہ جی بے شک پہلے نہ تھا اور اب ہوں. تو آپ نے فرمایا کہ جب پہلے نہ تھے اور اب ہوئے تو تم نے خود اپنے کو نیچ سے ہست میں منتقل کیا یا کسی اور نے نیچ کے بجائے تمہیں ہست بنا دیا؟ اب آپ نے اس کو زحمت سوال کم کرنے کے لیے خود ہی آگے بڑھے کہ اگر تم یہ کہو کہ میں نے خود اپنے کو نیچ سے ہست بنایا تو میں پوچھوں گا کہ تم نے اپنے کو نیچ سے ہست بنایا جب کہ تم خود نیچ تھے یا ہست تھے؟ اور اگر کوئی اور نے بنایا تو کون؟ بس یہ آپ کا سوال کرنا تھا کہ وہ بغیر کچھ کہے سنے بھی اٹھ کے چلے گئے اور ساتھ واضح صاحب نے ان کا پیچھا کیا کہ ارے بھائی تم تو سوالات کرنے آئے تھے. انہیں کبھی جو انہوں نے سوال کیا اب میں جو جواب دیتا غلط ہوتا. میں نے پیدا کیا جب کہ اپنے کو ہست نیس میں لایا, نیس سے ہست میں لایا جب سے ہست تھا. تو جب ہست تھا تو لایا تو تفصیل حاصل ہوا, وہ بھی محال. اگر جب نیس تھا تو میں اپنے کو ہست میں لایا
جب نیچ تھا تو یہ عمل میں نے کیوں کر کیا؟ جو بھی ہوتا غلط تو ہم نے کہتا ہی کیا؟
محمد
میں کہتا ہوں کہ یہ جتنے جواب ہیں سب نوری مالا سنہا کی تفسیر ہیں. جو لفظ قرآن کی ہے ہم نے اپنی نشانیاں دکھلائی ہیں, وہ بس نشانیوں کی نوعیت بہتر فہم بدل رہی ہے. اس فلسفی کو اگر نیٹوں کی مہنگیاں دکھائی جاتی تو وہ سستا ہوا چلا جاتا. جیسے آج کے بعد فلسفی کہتے ہیں کہ یہ دور اونٹوں کی مہنگیوں کے جواب کا نہیں ہے, تو آپ کے لیے کب کا جواب ہو؟ آپ کی سطح ہیں اس سے وہ جواب دیتی ہے. اس منطق سے اس آرابی سے اگر یہ نفس کی بحث کی جاتی کہ ہس تھے اور نیر تھے تو وہ گورا جھنڈا سمجھ کے وہ کہتا یہ کچھ صحیح نہیں, میں کچھ سمجھتا ہی نہیں, ایسے ہی جھگڑوں کے تمہیں مانتا نہیں. معلوم ہوا کہ ایک آیت نوری ہوں آیا بنا, مگر اس کے تحت میں امام مخاطب کے گھر سے ذہن کو دیکھ کے ہر ایک کو ویسی تشریح اس کی بتا رہے ہیں تو یہی بات کتاب سے نہیں ہو سکتی. بولے گا پھر بولے گا آواز سے اور بس جناب اب میں نے اس بحث کا جو عنوان قرار دیا تھا سرخی وہ کیا تھی؟ وہ یہ تھی کہ حادثہ یا منصوبہ. اور میرے قاتل نے میری وجود خدا کی بحث ہے, یعنی حادثہ ہے تو انکار خدا ہے اور منصوبہ ہے تو اس بات خدا ہے. تو اب منصوبہ جب ہے تو اس کے تحت میں اب الگ سے ثابت کرنے کی ضرورت نہیں کہ جو موجود ہے وہ عالم بھی ہے, جو موجود ہے وہ قادر بھی ہے. یعنی بس منصوبہ مان کے منصوبہ ساز کو تسلیم کیا تو علم بھی تسلیم کر لیا, قدرت بھی تسلیم کر لی ہے. وہ سب صفات ثبوتیہ اس کے تحت میں ہیں, الگ سے اس کے بیان کی ضرورت نہیں ہے. اور جتنے صفات سلبیاں ہیں وہ سب اسی کے مخالف پہلو ہیں جن کی نفی ہوتی ہے, تو ان کے بھی الگ سے کہنے کی ضرورت نہیں ہے. بس اب وہ جو اصل سرخی تھی ایک, تو وہ ایک اس کے لیے بھی زیادہ آپ کا وقت نہیں لوں گا. میں کہتا ہوں کہ اس کو دیکھ کے تو مان رہے نہیں ہے, اسے تو عقلی ضرورت کی بنا پر مان رہے ہیں. بالکل ایسے دو کا مجموعہ چار بہت سی دلیل پیش کر رہا ہوں. اسے ہم دیکھتے تو مان رہے نہیں ہیں کہ ہم جا کے شمار کر لیں کہ ایک ہے یا دو. اسے تو ضرورت عقلی کی بنا پر مان رہے ہیں کہ بغیر اس کے مانے ہوئے کائنات کا وجود ہو نہیں سکتا, ضرورت ہی مان رہے ہیں. تو وہ ضرورت ایک سے پوری ہو جاتی ہے تو دوسرے کو کون آتا ہے؟ بولا دیکھیے میں نے پھر بولے نا آواز سے بولے مگر صاحب یہ سونا بیان اور الا ہے وہاں شاید جو مت پانچ بجے سے ہوئی تھی خصوصیات اسلام پر, تو اس میں میں نے کہا تھا کہ اسلام کا بڑا تحفہ ہے دنیا کو توحید سے متعارف بنانا, یہ خصوصیات اسلام میں بڑی نمایاں چیز ہے. تو اس نے شاید جواب دے دیا یہ کام کر رہے. ٹھیک ہے تو جناب اور جتنا ہمارا خصوصیت امتیازی کا چھوٹے میں کہتا ہوں اسے میں دس ان دو لفظوں میں ختم کر دوں, مگر مجھے آگے بھی دوڑنا ہے, اس لیے اب یہاں میں ذرا ریاضی پڑھنے والے بچوں کو دعوت دوں گا, کیونکہ ریاضی کا کوئی اونچا مطالعہ نہیں ہے کہ اونچے تعلیم یافتہ افراد کو میں مخاطب کروں. کہ جناب ریاضی پیپر ہے جس میں ہمارے اصطلاح میں غالباً اب بھی یہی ہے کہ کتاب بھی داخل ہوتا ہے اور ریپلائٹس بھی داخل ہوتا ہے, فن حیات بھی داخل ہوتا ہے, وہ سب ریاضی ہیں. تو مختلف شکلیں ہوتی ہیں, مثلث, مربع, مخمس, مسدس, یہ بہت سی شکلیں ہر جسم کی ہوتی ہیں. اس میں ہر شکل میں جو نقطہ بھی فرق کیجیے گا وہ کسی طرف سے قریب ہوگا, کسی طرف سے دور ہوگا. ایک شکل ہے دنیا ریاضی میں کہ اس میں ایک نقطہ مانا جا سکتا ہے کہ جتنے خطوط کرتے جائیں محیط کے اس تک سب برابر ہو, اس کا نام ہے دائرہ. وہ جب جسم ہو تو اسے کہتے ہیں کوڑا, جب کاغذ پر شکل ہو تو اسے کہتے ہیں دائرہ. تو بس دائرے میں بس اس کی تعریف یہی ہوگی کہ جس میں ایک نقطہ مانا جا سکے کہ جتنے خطوط کھینچے جائیں اس تک وہ سب برابر ہوں, اسی کا نام, اس شکل کا نام دائرہ ہے. اور اس نقطے کو جتنے خطوط کھینچے جائیں وہ سب برابر ہوں, اس نقطے کو کہتے ہیں مرکز. یہ ناموزی ریاضی داں بھی جانتے ہیں نا, تو اسے کہیں گے مرکز. یاد رکھیے کہ مرکز سے ہٹے ہوئے نقطے بے شمار ہو سکتے ہیں. مگر دائرے کا مرکز ایک نہیں ہو سکتا, ایک سے زیادہ, ایک کے سوا نہیں ہو سکتا. اگر کئی مرکز ہوں گے تو کئی دائرے ہوں گے. ایک دائرے کا مرکز ایک سے زیادہ نہیں ہو سکتا. اور یاد رکھیے کہ یہ ایک بھی جو ہوگا قابل تقسیم نہیں ہوگا. اس لیے کہ اگر اس ایک میں اجزاء ہوں تو کوئی جز کسی طرف سے قریب ہوگا, کسی طرف سے دور ہوگا, تو وہ مرکز ہونے کی صلاحیت میں رکھے گا. لہذا یہ مرکز ہوگا واحد غیر منقسم. ایسا ایک جس کے اجزاء نہ ہو سکے. اور بس اس کے بعد ایک بات اور سن لیجیے کہ یہ مرکز دائرے کا ہاتھ سے نظر نہیں آتا, اس لیے کہ باریک سے باریک نت سے بھی جو نقطہ بنائیے وہ نقطہ قابل تقسیم ہے. تو یہ مرکز دائرے کا ہاتھ سے نہیں دکھائی دے سکتا, مگر دائرے کا وجود سے دیکھے مرکز کو منواتا ہے. تو دنیا انصاف کرے, یہ چھوٹا سا دائرہ جو میرے آپ کے پرکاش سے بن جائے اس کا مرکز نظر نہیں رہتا, مگر بے دیکھے دائرے کے وجود سے اس کو ماننا پڑتا ہے. اس کائنات کے مرکز کے لیے تلاش ہے کہ آنکھوں سے دیکھے تو دکھائی دے جائے, تو وہ سمت نظر کا پابند ہو جائے, وہ مکان و مرکز کا میں مقید ہو جائے تو وہ مرکز کائنات کہاں رہے؟ لہذا آپ سے دیکھنا ممکن نہیں ہے. چاہے کچھ انتظار کرنے والوں کو کتنی مایوسی ہو, اس کے لیے طولانی بحث نہیں کرنا, کیونکہ میرے موضوع میں صفات تلبیہ بھی ہیں اور اس میں یہی ایک صفت نفی رویت بڑی قابل بحث ہے. تو ایک دیا گروہ ہے کہ جو قیامت میں دیدار کا منتظر ہے, مجھے ان سے ہمدردی ضرور ہے اور اس سے میں اس نتیجے تک پہنچتا ہوں کہ قسمت مسلم میں انتظار ہے. یہ بات ہے کہ کوئی ممکن بات کا کوئی ممکن بات کا منتظر ہو, کوئی غیر ممکن بات کا منتظر ہو, بہرحال انتظار میں سب شریک. لہذا مجھے تو انتظار کرنے والوں سے ہمدردی ہے, مگر میں کیا کروں, عقل کے فیصلوں کو ہمدردی کی بنا پر ٹکرا نہیں سکتا. کہ میں کہتا ہوں کہ جب مرکزیت متقاضی ہے عدم رویت کی, تو میں کہتا ہوں کہ قیامت کے دن اس کی مرکزیت ختم ہو جائے گی. ماشاء اللہ آپ کا ذوق سماعت وہ بہت ہی قدر کے قابل ہے. میں کچھ آزاد جو آ رہے تھے ان سے کہہ کے آیا تھا کہ آج کی مجلس میں امید نہ رکھیے, اس لیے کہ موضوع تو بہت ہی خشک قسم ہے. یقیناً آپ کے مذاق سماج کی بلندی کی دلیل ہے کہ آپ اس میں بھی ویسے ہی محسوس ہو رہے ہیں. بس اب آیت جو ہے اس کو تشریح کر دوں کہ سمیری عمارت نافل آفاق ہے وفی انفسین, ہم اپنی نشانیاں دکھائیں گے. آفاق میں, اب آفاق میں جس طرف نگاہ کیجیے جہاں تک کائنات ہے وہ سب ایک طرف کا افق ہے. تو اب آفاق یعنی تمام کائنات, مگر اب الگ کر کے ذکر کیا جاتی ہے ان کو سہن اور ان کے نفوس میں, یعنی ایک پلے میں تمام کائنات کو رکھا. اور ایک پلے میں نفوس کا رکھا, حالانکہ آسانی سے آفاق میں نفوس بھی آ جاتے, مگر اسے خاص طور سے الگ کر کے رکھا. بس ایک تھوڑی سی عقلی ذرا سی گہرائی کہ اگر صرف آفاق میں ہوتے تو آفاق عالم جو ہیں وہ کچھ دیکھنے سے ہیں, کچھ سننے سے ہیں, سدائے بھی آفاق میں داخل, کچھ چھونے سے متعلق ہے, ذرا ہوا سے ظاہری جتنے ہیں ان کے پابند ہے گرا کے آفاق. تو فرض کیجیے ایک شخص کال پوسی میں پیدا ہوا, آفتاب بڑے روشن نشانی ہے اللہ کی, مگر اس نے آپ سے دیکھی نہیں, تو اب حجت خدا اس پر, اس کے لحاظ سے نا تمام. آفتاب دلیل حقیقت وجود باری کا کہاں نظر آیا, اسے کچھ بھی نہیں دیکھا اس نے. جو کچھ طولانی آیت میں آیا تو رائے کی تفصیل میں تفصیلی وہ سب کہیں, اس کی نگاہ میں نہیں آیا. دل نواز آواز آپ کے نزدیک وہ بھی آیا تو لائی میں خلقی خوش آوازی صنعت آفرینی آپ کا کام ہے فنڈ کا طرز کرنا, لیکن اس نے شوق تو اپنے بس کی بات نہیں, وہ ادھر کی بات ہے. तो उसके उसने को सुनने का किसी आवाज से मौका ही नहीं मिला। गुणों की महक उसके सामने में तू ही नहीं, क्योंकि एक महदूद फिजा में आया तो उसके एहसास को काम करने का मौका ही नहीं मिला। कि अगर आया के इलाही आफाक में मुनसर होते तो इस पर हुज्जत खुदा तमाम नहीं है, लेकिन नफ्स इंसानी आपने अपने को ठोकर समझा। क्या आईने में सूरज देख के समझे कि मैं हूँ? क्या बोल के आवाज सुन के समझे कि मैं हूँ? क्या छू के समझे कि मैं हूँ? आपको अपने वजूद का एहसास इन हवास से नहीं हुआ है, बल्कि खुद आपका वजूद अपने को पसंद आता है। और आपने देखा कि वो काल पोती में कुछ उसने न देखा है, मगर उसका नफ्स तो उसके पास है, जो तो कोई मुकय्यद करने वाला उससे विदा नहीं कर सकता। और ये पाबंद हवास नहीं है, नफ्स का इदराक हवास का पाबंद नहीं है। तो अनफुस की वजह से हुज्जत खुदा अमजीर हो गई, आलमगीर हो गई। और अब एक दूसरा पहलू अर्ज करता हूँ, बस आखिर तक वही है। वो एक होता है जानना और एक होता है पहचानना। सब चीजें मेरी किताबें आपने देखी इस किताब से। उस दफा जब मैं आया था तो आप कमसिन थे, और अभी तक आया नहीं था गुज़श्ता काल तक। तो आपसे पूछा जाता है कि आप हमें सबको पहचानते हैं? आप कैसे? नहीं पहचानता नहीं, मैंने कभी नहीं देखा। और अगर कहा जाता कि आप जानते हैं, आप कैसे? हाँ, मैंने माननीय मिशन से किताबें मंगवाई थी, वो किताबें मैंने पढ़ी। मालूम है तो किताब से आपने जान लिया पहचाना नहीं। और अगर मुझे देखा कभी और मुझे नहीं देखा इस किताब से, मेरी तस्वीर किसी रिसाले में या किसी अखबार में छाई हुई थी, वो आपने देखी, अब कहा जाए कि जानते हैं, तो आप किताब का हवाला दीजिएगा। और कहा जा के पहचानते हैं तो कहिएगा देखूँ तो पहचान लूंगा। क्यों? इसलिए कि मैंने तस्वीर देखी थी। मालूम है किताब जानने का जरिया होती है। तस्वीर पहचानने। अब ये बच्चे ने तहरीक की है तो आप हजरात एक दफा किताब जानने का जरिया होती है, पहचानने का जरिया नहीं होती। कायनात में जितनी चीजें हैं आप आंख में दिखाते हैं, वो सब अल्लाह के जानने का जरिया है। और इसलिए मैं कहता हूँ आओ गुल में कोई फर्क नहीं, कार भी भूए हमारे पास उतनी ही रखता है जितनी एक गुल रखता है। इसमें जर्रे और आफ्ताब में कोई फर्क नहीं, एक जर्रा भी दलील वजूद बारी होने में आफ्ताब है। तुम्हें कहना है कि हर साल अल्लाह से जानने का जरिया जिस तरह एक किताब अपने मुसन्निफ से जानने का जरिया। मगर नक्शे इंसानी یہ جاننے کا بھی ذریعہ مخلوق ہونے کے اعتبار سے اور اسے خالق نے عالم امکان میں اپنے صفات کی جلوہ گاہ بنا دیا ہے. بدلے میں یاد رکھیے عالم امکان میں اپنے صفات کی جلوہ گاہ بنا دیا ہے. بس ایک صفتیں اب کروں آپ کا نفس یعنی جسے آپ میں کہتے ہیں میں اپنے کو میں کہتا ہوں یہ کہتے ہیں وہ کہتے ہیں یہ سب اشارے سے کر کے آپ آدمی کی تشخیص کرتے ہیں. یہ نفس انسانی یہ آتم ہے کہ پیر اس سے خالی ہو یہ پیر میں ہے کہ ہاتھ خالی ہو ہاتھ میں ہے کہ کان خالی ہو زبان میں ہے کہ دل خالی ہو. آپ نے سب نہیں نہیں کہہ دیا میں کہتا ہوں اچھا تو یہ تقسیم ہے سولہ پہرے میں ہے سولہ ہاتھوں میں ہے سولہ کانوں میں ہے سولہ آنکھوں میں ہے. آپ کہیں گے یہ بھی نہیں اللہ اکبر میں کہتا ہوں کہ پھر کیا ہے اور کہیں کو پوچھتا ہوں آپ کہتے نہیں ہے یہ ہے ایک مختصر سے جسم میں لامکان ہونے کا لقشہ. کانٹا لگا آپ کو خبر ہوئی کپڑا سینے میں ہاتھ میں سوئی لگی آپ کو خبر ہوئی نیچے دروازے پیسے نکلنے میں سر سے ٹکر لگی آپ کو خبر ہوئی کوئی مخبر گیا کسی نے جا کے چلا دی. یہ ہے اس محدود دائرے میں قادر ناظر ہونے کا وقت. بولا آپ دیکھیے بولے صاحب اب یہ تو ہے نقص انسانی. اب جتنا یہ نقص انسانی کامل تر ہو اتنا جمال آ رہا ہے سمجھنے آیا یعنی ہم سے بہت کچھ سمجھ چکے تھے. اب ایک اور پہلو اب سمجھ میں آیا کہ پیغمبر نے دو چیزیں کیسے ہوں ایک کتاب کو جاننے کا ذریعہ تو پہلے بہت کچھ
بس ماشاء اللہ آپ کے تحت جو آٹھ آدمی قائم رہے اور بس پورا ہو گیا. اور میں عرض کرتا ہوں کہ بہت سے صفات ہیں جلوہ آرائی کے بھی درجے ہیں وہ تو میں نے پہلے ہی کہا کہ بقدر امکان جلوہ گاہ صفات بنایا گیا. خدا اند عالم کا ایک وقت ہے یا پہن والا یو پہن والا یا پان کھلاتا ہے خود کھاتا نہیں. میں کہتا ہوں عالم اطلاق میں تو مخصوص اللہ سے ہے یعنی اسے احتیاج ہی نہیں کھانے کی لہذا بس وہ کھلاتا ہی ہے کھانے کا امکان ہی نہیں مگر وہ تو عالم کہانی نہیں مگر وہ تو عالم وجود ہے. میں کہتا ہوں عالم امکان میں بھی کچھ بندے طاقت و بزرگی کی حد تک مثال پیش کر دیتے ہیں کھلاتے ہیں کھاتے نہیں اور لتا سے تینوں دن
यही अमल नजर आ रहा है। अपने खाने की रोटियां हैं मगर खुद नहीं खाते, और अब मैं क्या करूं कि इतनी ऊंची मंजिल है किरदार, मगर मुझे वो कामिल हस्तियां फकत नहीं बल्कि उनके साथ साथ इस मंजिल किरदार में घर की कमीज भी नजर आए। लफ्ज बड़ी ऊंची है जो अर्ज करूंगा अभी, बहुत ही मौसम विशान लफ्ज हैं, जरा खुद मुझे रोम से खड़े होते हैं लफ्जों के कहने से। मगर क्या करूँ कि जो वाकई आ रहा है उसके मुताबिक अर्ज कर रहा हूँ कि मंजिल हलका में तो पंचतन की तादाद पिज्जा को मिला के पूरी हो रही है। हालांकि नजर मानी थी माँ और बाप ने, मगर इस घर में रहने के सदके में ये जौक इबादत है कि वफ़ा है नजर में घर की कनीज भी दाखिल, और जिस तरह वफ़ा है नजर में दाखिल उसी तरह इत्मीनान की मंजिल में। ये नहीं हुआ कि चार कर दें अपनी रोटियां उठा कर दे दें और पांचवी पर वो न दे, इंशाल्लाह तफसील से लता की मंजिल को याद करूंगा। बात पहले इस वक्त याद कर रहा हूँ कि साहिल आया था एक रोटी का तवर था, एक आदमी की रिजा था, तो क्या लाता हुआ अभी ताजी वाले सलाम ने हर एक से कहा कि तुम भी अपनी रोटी दे दो, तुम भी अपनी रोटी दे दो। मैं कहता हूँ ये रिवायत में भी नहीं है और जरूरत भी नहीं है, जब एक के किसी रिजा से उसका पेट भर जाएगा तो औरों से क्यों कहा जाए कि तुम भी अपनी रोटियां दो। तो बस एक शायरी की लफ्ज मुस्तमल है वहाँ, उससे ख्याल के इजहार में मुझे मदद मिलती है कि जैसे वहाँ तवाबुद शोर होता है वैसे यहाँ तवाबुद अमल है। एक दूसरे को मोहरत नहीं हो रहा है, न कोई दूसरे से कह रहा है, लेकिन जज्बे एहतमाम क्योंकि मुश्तरक है, ज्यादा अमल एक साथ हो रहा है। अब ये हजरत अली का काम नहीं था कि दूसरों को माने खैर होते, एक अपने जज्बे बेकरार से एक पर ईसानी अदा कर रहा है तो उसे रोके क्या, उसे मना क्या करें। लिहाजा हर दिन एक खाने के साहिल को पांच खाने गए तो पूरी जमात तस्वीर दिखा रही है, खुद नहीं खाते दूसरों को खिला देते
हैं।
मैं जनाब मैं कहता हूँ कि तारीख आले मोहम्मद में जैसे ये तीन दिन के अदब की भी बड़ी अहमियत है, ये लता वाले भी तीन ही दिन है और वो करबला वाले भी दिन है। मैं इन तीन दिन में हिजा नहीं खाई गई मगर पानी तो था, पानी पिया गया, वो करबला वाले तीन दिन है वहाँ हिजा भी मजबूत और पानी भी मजबूत। ये तीन दिन के रोजे हैं पहले राजी और वो तकनगी और गुरिस्तगी है वालिमों के अमल से, मगर सब्र करना इनका काम तो वो जालिमों का जुल्म है। तीन दिन मुसलसल
और एक पहलू किसी मजलिस में वहाँ शुरू किया था सब किसान जनाब शहर जाकर शुरू करी और अल्लाह मकाना उन्होंने फरमाया मुझको एक थे और उन्होंने जाकर इख्तियार की इराक में पता है सही उनकी किताब तो उन्होंने फरमाया कि करबला के मुजाहिदीन जैसे तीन दिन के प्यासे थे वैसे तीन दिन के भूखे भी थे बल्कि मुमकिन है कि पानी के पहले से गुजा न मिली हो लेकिन करबला में सवाल आग से तरह तरह हुआ मगर रिजा का सवाल एक दफा भी नहीं हुआ तो उन्होंने फरमाया है कि बात यह इमाम सलाम उनके साथ आ गए बावजूद इनके आए मुसीबत के इज्जत नफ्स की मुंसिल से नीचे नहीं उतरे पानी का मानना और नहीं है जिल्लत नहीं है रास्ता चलते हैं एक अजनबी से भी पानी मांग लिया जाता है मगर भूख का इजहार या सवाल होगा ये शरफ है इंसानी के खिलाफ ये हुसैन के किसी बच्चे ने भी भूख का नाम ले लिया अलतस की सदा थी अलजुओ की लफ भूख को जुओ कहते किसी ने भूख का नाम नहीं लिया बाद में हजरत जैनब ने मरती हमें कहा है कि कुतिल इब्ने रसूलुल्लाह जाया कुतिल इब्ने रसूलुल्लाह अस्ताना अरे पैगंबर का फर्जंद भूखा दुनिया से उठ गया पैगंबर का फर्जंद प्यासा दुनिया से उठ गया आपने बराबर के दो जुमले फरमाए मगर करबला में किसी बच्चे ने भी सवाल रिजा नहीं किया बस अलतस अलतस की आवाजें थी और बस अरबा रहेगा एक बड़ा दिलदोज पहलू है उसकी तरफ आप मुझको मुतवज्जे करें कि बच्चों पे अलतस की आवाजें भी कब तक रही मैं तो ऐसा महसूस करता हूँ कि जब तक आप बात बोलोगे इधर अब्बास का आलम आया और सकीना ने अल्लाह तक खाना खो दिया करबला के बाद मैं नहीं कह सकता कि ये प्यास कब खत्म हुई माशाल्लाह मदीने में सभी अफराद वो होंगे जो रोजेदार होंगे वक्त के ऊपर रोजे रखते होंगे तो मई जून के रोजे भी यकीन रखते होंगे और आ रहा है मौसम तो हर रोजेदार जिसने कभी रोजा रखा हो गर्मी के मौसम में वो महसूस कर सकता है कि इफ्तार के वक्त जब पानी पी लिया तो पानी तो मिल गया है मगर प्यास नहीं बुझी है वो तो पहली दफा के पानी मिलने से और इंतहाब बढ़ता है जब तक काफी देर तक कोई क्लीनर पानी न मिलता रहे उस वक्त तक प्यास बुझती नहीं है और इसलिए मैं तो कहता हूँ कि मुझे इब्तिदाई अतस मालूम है इंतहाई अतस मालूम है ये जानता हूँ कि सातवीं से पानी बंद हुआ कभी जरूर पानी पिया भी पानी आया भी लेकिन प्यास बुझी मुझे तो राह कूफा में भी सकीना प्यासी ही नजर आते है मुझे तो राह शाम में भी प्यासी नजर आती है क्या पानी मिलता था तो वो भी इतना कि उससे प्यास बुझ जाए बस एक रिवायत के आपने
سنی ہوگی یقیناً کہ زندان شان میں غلطی میں ختم کر دوں گا. زندان شان میں ایک دن سید سجاد نے دیکھا کہ حضرت زینب بیٹھ کر نماز پڑھ رہے ہیں. مولوی نے کہا کہ یہ سب مسائل گزر گئے مگر عام واجب نمازوں کا کیا ذکر. کامیہ گہرا نے نمازیں سب سے دیکھے لگے بھتیجا ہے لیکن امام وقت تو پوچھتا ہے گھوپی کہ آج آپ نماز سے بیٹھے تو پڑھے سے دینے فرماتی جانے دو کیا کرو یہ پوچھ کے کہانی بتائیے. میں پوچھنا چاہتا ہوں فرمایا پوچھتے ہیں تو سنو تو یزید کے وہاں سے پہنچانے میں جو کھانا پانی آتا ہے وہ اتنا کم ہوتا ہے تو میرے بھائی کے بچے کو کافی نہیں ہوتا. آج میں اپنے حصے کا بھی پانی اپنے حصے کا بھی پانی اپنے بچوں کو پلا دیتی ہوں. تو آپ اس لیے